अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगंजमा उत्पादन गरेको पश्चिम डायरीमा म सावित्री गिरीको तपाईलाई हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू। जिल्लाको मान्यता नपाउँदा पूर्वी रुकुम 5 नम्बर प्रदेशको काम 6 नम्बर प्रदेशबाट। माओवादीमा अझै जनसत्ता मोह, तत्कालीन लिखतलाई कानून बनाएर मान्यता। विद्युत पुगेपछि बर्दियाको मानखोला स्थित गन्धर्व बस्ती फेरियो। जाजरकोटमा मुख्यमन्त्रीमा 4 जनाबीच रस्साकसी। पश्चिम रुकुम जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु। बैतडीको दशरचन्द स्थित विद्यालयमा खानेपानी नहुँदा शौचालय प्रयोगमा समस्या। र कञ्चनपुरको ग्रामीण भेकमा मदिरा बिक्रीका लागि समय सीमा निर्धारण। अत्याधिक रक्तस्रावले बाजुरामा एक सुत्केरीको मृत्यु।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगंज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-2172।
हुन्डई ट्राफिक सेफ्टी।
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50%ले कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
ड्राइभ सेफ, ड्राइभ स्मार्ट,
अ सोशल इनिसिएटिभ अफ लक्ष्मी हुन्डई नेपाल।
पश्चिम डायरीको सुरुमा जिल्लाको मान्यता नपाउँदा पूर्वी रुकुम 5 नम्बर प्रदेशको काम 6 नम्बर प्रदेशबाट भएको खबर लिएका छौँ। संविधान अनुसार नयाँ जिल्लाको मान्यता पाएको रुकुम पूर्वमा जिल्ला शिक्षा कार्यालयको कुनै संरचना नहुँदा जिल्ला सम्बन्धी काम गर्न रुकुम पश्चिमै पुग्नुपर्ने बाध्यता छ। गत असोज 19 गतेदेखि नै छुट्टै जिल्लाका रूपमा कामकाज सुरु भएको पूर्व रुकुममा अहिलेसम्म कुनै संरचना निर्माण हुन सकेको छैन, जसका कारण जिल्ला शिक्षा कार्यालयबाट हुने कामका लागि रुकुम पश्चिमको जिल्ला शिक्षा कार्यालयमा पुग्नुपर्ने बाध्यता छ। भौतिक पूर्वाधार बाँडफाँड अनुदान पाउन दरबन्दीमा कर्मचारीको तलब भत्ता तथा परीक्षा सम्बन्धी सबै कामका लागि रुकुम पश्चिमै पुग्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताइएको छ। मनिष खड्काले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ। द्वन्द्वकालीन अवस्थामा तत्कालीन जनसत्ताले पारित गरेको जग्गाका लिखतलाई मान्यता दिन स्थानीय तहहरूले निकै कडा निर्णय लिए। जनसत्ताको जग्गा पारित सम्बन्धी निर्णयलाई नमान्नेलाई स्थानीय तहको हरेक सेवा सुविधाबाटै वञ्चित हुनेसम्मको निर्णय पश्चिम रुकुमका स्थानीय तहहरूले गरे। यो त्रासदीका कारण कैयन नागरिकहरूले उक्त लिखतलाई मान्न राजी हुनुपर्ने बाध्यता आइपर्यो। कतिपयलाई दोहोरो छलफलमा राखेर जनसत्ताको निर्णयलाई आधिकारिक मान्न दबाव दिँदै पुनः मालपोतमा जग्गा पास गराइयो। तथापि रुकुममा निम्तिएको जनसत्ताको जग्गा पासको लिखत बारेको विवाद पूर्ण रूपमा साम्य भने हुन सकेन। स्थानीय तहहरूले गरेको यो कारवाही कति सही या कति गलत भन्ने बहस पनि सुरु भयो। यसर्थ माओवादी पक्षबाट निर्णय भयो अब प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनपछि यो मुद्दालाई पुनः उठाउने। प्रतिनिधि सभा र प्रदेशसभामा आफ्नो विजय सुनिश्चित देखेको माओवादीले कानून निर्माण गर्ने तहबाटै जनसत्तालाई आधिकारिकता दिलाउने योजना बुनियो। सरकारी सेवा तथा सुविधाबाटै वञ्चित गर्ने त्रास देखाएर जनसत्ताको जग्गा पासलाई मान्यता दिलाउन सक्रिय स्थानीय तहहरू यो सहमति पश्चात शान्त बने। स्थानीय तह निर्वाचनमा एक छत्र हाबी माओवादी प्रतिनिधि सभा र प्रदेशसभामा पनि उसै गरी हाबी भइदियो। स्थानीय तहबाट सरकारी सेवा र सुविधाबाटै वञ्चित गर्ने त्रास देखाएको माओवादीले अब प्रदेशमा तथा प्रतिनिधि सभाबाट कानुनी रूपमै यो मुद्दालाई आधिकारिकता दिलाउने जनाएको छ। देवेन्द्र बस्नेतले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। भौगोलिक रूपमा ठूलो र सांसद संख्याका रूपमा सबैभन्दा सानो, प्राकृतिक रूपमा सुन्दर तर आर्थिक सामाजिक दृष्टिकोणले पछाडि रहेको प्रदेशसम्म भाग्य र भविष्य कोर्ने पहिलो मुख्यमन्त्रीबारे चासो र चर्चा सुरु भएको छ। मुख्यमन्त्री बन्न हेभीवेट नेताको दलभित्र लबिङ र चलखेल सुरु भइसकेको छ। एमालेबाट प्रदेशसभामा निर्वाचित सल्यानका प्रकाश ज्वाला र सुर्खेतका एमलाल कडेल मुख्यमन्त्रीका प्रमुख दावेदार हुनुहुन्छ। त्यस्तै माओवादी केन्द्रबाट महेन्द्र बहादुर साई र जुम्लाका नरेश भण्डारी प्रमुख दावेदार हुनुहुन्छ। 40 सिट रहेको यस प्रदेशमा 20 सिट एमाले, 13 सिट माओवादी केन्द्र र 7 सिट काङ्ग्रेसको हुने भएको छ। प्रदेशमा गठनसम्म वाम एकता कायमै रहेको अवस्थामा 50% सांसद आफ्ना भएकाले एमाले मुख्यमन्त्री पाउनुपर्ने दावी गरेको छ। आफ्नो आधार क्षेत्रको रूपमा लिने माओवादीको पनि मुख्यमन्त्रीमा दावी छ। प्रदेश नम्बर 6 वाम गठबन्धनमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिनेबारे नेतृत्व तहमा सहमति भइसकेको माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले बताउनुभयो। एमालेका पोलिट ब्युरो सदस्य समेत रहेका पूर्व मन्त्री यामलाल कडेल पार्टीभन्दा आफैले रुचि देखाएर प्रदेशमा गएको बताउनु भएको छ। राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। बैतडीको हलिया बस्तीका बालबालिका अध्ययन गर्ने दशरथचन्द नगरपालिका 8 सिमलेक स्थित बेताल खोइदानाथ आधारभूत विद्यालयमा खानेपानी र खेल्ने ठाउँ नहुँदा समस्या भएको छ। 3 कक्षासम्म सञ्चालित उक्त विद्यालयमा 42 विद्यार्थी छन्। पानीको सुविधा नहुँदा शौचालय प्रयोगमा समस्या भएको छ। गाउँमा भएका 2 धारामा अनियमित र थोरै मात्रामा पानी आउँदा स्थानीयका बीचमा पालैका लागि सधैँ विवाद हुन्छ। त्यसैले पनि पानी भरेर विद्यालयमा पुर्याउन नसकिने स्थानीय हिराराम मोहरले बताउनुभयो। खगेन्द्र अवस्थीले कान्तिपुरमा खबर लेख्नु भएको छ। उता कञ्चनपुरका ग्रामीण भेगमा मदिराका कारण घरेलु हिंसा र आपराधिक गतिविधि बढ्न थालेपछि समय अवधि तोकेर मदिरा व्यवस्थापन गर्न थालिएको छ। स्थानीय आमा समूह र वडाध्यक्ष मिलेर साँझ 2-3 घन्टा मात्रै मदिरा बेच्न पाइने नियम बनाइ लागू गरिएको हो। कतिपय वडामा स्थानीय तहको निर्वाचन लगतै मदिरा बिक्रीका लागि समय तोकिएको थियो। केही वडाले भने यसको तयारी सुरु गरेका छन्। स्थानीय आमा समूह र गैर सरकारी संस्थाको पहलमा वडा अध्यक्षहरूले मदिरा बिक्रीको समयलाई व्यवस्थित गर्न लागेका हुन्। कान्तिपुरमा खबर छ। जाजरकोटमा भने जिल्ला वनले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका घरटहरा हटाउन सुरु गरेको छ। सदरमुकाम खलङ्गा आसपासको वन क्षेत्र र सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन थालिएको हो। कार्यालयले अतिक्रमणकारीलाई सार्वजनिक जग्गाका घरटहरा हटाउन पटक पटक ताकेता साथै लिखित सूचना पनि पेश गरेको थियो। उता रुकुम जिल्लामा भने स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। सामाजिक स्वास्थ्य सुरक्षा समितिले बिमा कार्यक्रमका लागि आवश्यक प्रक्रिया थालेको हो। यही महिनाको 3 साताबाट स्वास्थ्य बिमा गर्न सर्वसाधारणबाट निवेदन सङ्कलन गर्ने गरी तयारी भइरहेको समितिले जनाएको छ। समिति संयोजक भरत खड्काले जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको बताउनु भएको छ। विद्युत सडक खानेपानी चर्पी विद्यालय लालपूर्जाबाट वञ्चित बर्दियाको मानखोला स्थित गन्धर्व बस्तीको मुहार अहिले फेरिएको छ। 6 वर्षको अवधिमा बाँकेको सीमासँग जोडिएको बर्दियाको बढैया गाउँपालिका 4 गन्धर्व बस्तीमा विकास चेतना र पूर्वाधार विकासको काला पैट भएको छ। 2066 सालमा माटो र खरका कच्ची घरहरू अहिले पक्की भएका छन्। घर घरमा विद्युत जडान भएको छ। सबै गन्धर्वका घरमा 6 मिटरको ग्राभलिङ सडक पुगेको छ। घर घरमा पक्की चर्पी, पिउने पानीका लागि हाते पम्प छन्। टोलमा सामुदायिक विद्यालय, सामुदायिक भवन निर्माण गरिएका छन्। घर घरमा तरकारी खेती र पशुपालन व्यवसाय छ। 6 वर्षअघि लालपूर्जा विहीन गन्धर्वहरू अहिले स्थायी लालपूर्जा पाएका छन्। 6 वर्षको अवधिमा बडैया गाउँपालिकाको सरुवामा रहेका गन्धर्वका 47 घरधुरीले पक्की घर, विद्युत सडक लगायतका पूर्वाधार पाउँदा सहर जस्तै भएको छ। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा पहिचानका लागि कानुनी अधिकार।
मान्छे विवाहित छ, विवाहितताको ल्याउनु पर्यो। अविवाहित छ, अविवाहितताको ल्याउनु पर्यो, होइन। अनि नाता कायम गर्नुपर्ने छ, नाता कायमको ल्याउनु पर्यो। त्यसमा यी 4 कुराहरूलाई चाहिँ यस्ता घटनाहरूले अधिकारको स्थापित पनि गर्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दूध दुहुनु अगाडि थुन र कलचौडो सुक्खा कपडाले पुछ्ने,
दूध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने,
दूध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिक सँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
संविधानमा नै मौलिक अधिकारका रूपमा व्यक्तिको नागरिकको अधिकारका रूपमा अधिकार संरक्षण र मर्यादा रहेको हुन्छ। हामीले व्यक्तिको पहिचानको अधिकारका लागि कानूनी वकालत रूपमा काम गर्दै आउनुभएकी अधिवक्ता तथा अधिकारकर्मी सीमा धामीसँग कुराकानी गरेका छौँ।
व्यक्तिगत घटना दर्ताले व्यक्तिको पहिचान गराउन, मर्यादा कायम गर्नका लागि र अधिकारको पनि ढोका खोल्नका लागि त्यसले मद्दत पुर्याउँछ भनिन्छ। कसरी ढोका खोल्छ अधिकारको?
हामीले अधिकार छ भनिरहँदा फेरि सिद्धान्तमा हेर्छौँ, संविधानका धारा उपधारामा हेर्छौँ, कानुनमा ऐन नियमहरूमा हेर्छौँ, तर व्यक्तिले प्रयोग कसरी गर्छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण विषय भएको कारणले गर्दा फेरि म व्यक्ति फलानु हुँ भनेर चिनाउनुको लागि मेरो नाम के हो, मेरो थर के हो, म कहाँ बस्छु, अहिले म पहिला कहाँ बस्दथे, अथवा मेरो मृत्यु भयो भने मेरो मृत्यु भइसक्यो, यी यावत कुराहरू चाहिँ दर्ता गर्नुपर्छ जीवनका घटनाहरूलाई। यो दर्ता गरिसकेपछि कसैले अधिकार प्रयोग गर्नु पर्यो भने यही दस्तावेजमा टेकेर व्यक्तिगत जुन घटनाहरूलाई दर्ता गरिन्छ यी डकुमेन्टहरूलाई, यी दस्तावेजहरूलाई टेकेर चाहिँ फर्दर अगाडि चाहिँ अधिकार प्रयोग गर्नलाई सहज हुन्छ।
भनेपछि के के कुरामा व्यक्तिगत दर्ता गर्नुपर्छ होला?
जस्तो अब व्यक्ति जन्मिन्छ, राज्यलाई थाहा पाउनु पर्यो मेरो कतिवटा सन्तान जन्मियो, बिहा दर्ता गर्नु पर्यो, बसाइसराई गर्नु पर्यो। जस्तो अब अहिले पनि हामीले बिहा गर्नुभन्दा अगाडि बाबु आमाको नामबाट नागरिकता नलिएको हुनसक्ने धेरै उदाहरणहरू छन्। बिहा गरेर गइसकेपछि श्रीमानको नामबाट नागरिकता माग्नु पर्यो भने पनि त्यहाँनिर इस्युहरू रहन्छ। त्यसैले गर्दाखेरि बिहा दर्ता चाहिँ कस्तो भने नकारात्मक सिचुएसन उपस्थिति भयो भने मात्र गर्ने होइन, त्यो त्यो जुन घटना छ त्यसलाई दर्ता गराउनु पर्छ। त्यो गराइसकेपछि के हुन्छ भन्दाखेरि वैवाहिक सम्बन्धमा पनि त्यहाँनिर सहज हुँदा सहज भइहाल्यो, असहज हुँदा फेरि दुवै पक्षलाई त्यो दस्तावेजमा टेकेर चाहिँ फेरि अन्य किसिमको अधिकारहरू प्रयोग गर्नलाई यसले सहज पुर्याउँछ। बसाइ सराईले अब के गर्छ भन्दाखेरि म अहिले यहाँ नेपालगञ्जमा यो ठाउँमा बसिरहेको छु, मेरो हक अधिकारहरू यो ठाउँमा हुन्छ, तर म यहाँबाट गइसकेका हुन्छु, मेरो यो लगत कट्टा गरेन भने के हुन्छ, यहाँ राज्य दोहोरोमा परिरहन्छ, म अन्त जहाँ जान्छु त्यहाँ चाहिँ के हुन्छ भन्दा फेरि राज्यलाई जानकारी हुँदैन, त्यहाँ मैले उपभोग गर्न पाउने अन्य सेवा सुविधाहरूबाट म वञ्चित भइरहेको हुन्छु। जस्तो अब कुनै एउटा परिवारमा कुनै व्यक्तिको मृत्यु भयो, जस्तो मानौँ अब मूलङ्सियार रहेछ, बाउ रहेछ आमा रहेछ दाजुभाइ रहेछ भने त्यसपछि चाहिँ उसको के हुन्छ भन्दा सम्पत्तिको अधिकार तुरन्त जोडिएर आउँछ होइन जस्तो अब पुरुषको मृत्यु भएको रहेछ भने महिलाको अब त्यहाँनिर उसको अंश सरेर आउनेदेखि लिएर अनि बाबुआमाको जुन अधिकारहरू छोराछोरीमा ट्रान्सफर गर्ने कुराहरूमा पनि यसले चाहिँ सहयोग पुर्याउने भावको कारणले गर्दाखेरि चाहिँ एउटा सिचुएसनले अर्को सिचुएसन जोडिएको हुन्छ कि त्यसैले जन्म दर्ता गर्दा गर्नु पर्यो बिहा दर्ता गर्नु पर्यो अनि बसाइसराइ गर्नु पर्यो मृत्यु दर्ताको गर्नु पर्यो अथवा मान्छे विवाहित छ विवाहितताको ल्याउनु पर्यो अविवाहित छ अविवाहितताको ल्याउनु पर्यो होइन अनि नाता कायम गर्नुपर्ने छ नाता कायमको ल्याउनु पर्यो त्यसमा यी चारवटा कुराहरूलाई चाहिँ यस्ता घटनाहरूले अधिकारको स्थापित पनि गर्छ र प्रचलनमा र उपभोगमा पनि यसले चाहिँ सहयोग पुर्याउने कारणले गर्दाखेरि हामी यी कुरालाई चाहिँ कुनै पनि घटना जीवनमा हुन्छ जानकारी गराउनु पर्छ।
अब हामी यो व्यक्तिगत घटना दर्ताले व्यक्तिको अधिकारको उपभोगमा
हजुर
कस्तो प्रभाव पार्छ?
दुइटै छ, सकारात्मक पनि छ नकारात्मक पनि छ। नकारात्मक के छ? हामीले दर्ता गरेनौँ भने हामी प्रयोग गर्नबाट वञ्चित हुन्छौँ। सकारात्मक के छ? यदि हामीसँग चाहिँ यो जुन अवस्थामा त्यहाँ लेखाएको छ 35 दिनभित्र जस्तो कसैको जन्म हुन्छ 35 दिनभित्र गर कसैको विवाह हुन्छ 35 दिनभित्र गर कसैको मृत्यु हुन्छ 35 दिनभित्र गर भनेको एउटा सर्टेन समय दिएको छ। यदि त्यो सर्टेन समयभन्दा पछाडि गऱ्यो भने 50 रुपियाँ लागेर दर्ता गराउनु पर्छ भन्ने शुल्क पनि तोकिएको छ भनेको गर्नुपर्छ है तिमीले भनेर तोकिएको छ होइन। त्यसैले गर्दाखेरि यदि हामीले यो समय अवधिभित्र गऱ्यौँ भने हाम्रा वित्त विकासका लागि हाम्रो अधिकार स्थापित गर्नको लागि र प्रयोग गर्नको लागि त्यो मेरो आइडी त्यो मेरो परिचय हो कि त्यो मैले भनेर मात्रै हुँदैन त्यो मैले जे दस्तावेज बोक्नुपर्ने हुन्छ त्यो सम्बन्धित निकायमा गएको बेला मैले बोकेरै जानुपर्ने हुन्छ।
अब अन्तिममा सीमाजी अब व्यक्तिको पहिचानको अधिकार सुनिश्चित गर्नका लागि अब के गर्नुपर्छ?
हामीसँग संविधानले सम्पूर्ण कुराको सुरक्षण गरेको छ हामीसँग त्यही अनुसार ऐन बनेको छ तर जुन हामी अहिले परिवर्तनको सङ्घारमा छौँ त्यो अनुसार चाहिँ हामीलाई केही नियमहरूको केही कानुनहरूको आवश्यकता छ एउटा कुरा त्यो भयो अनि अर्को कुरा चाहिँ हामीसँग जनचेतना यो विषयमा चाहिँ सचेत हुनुपर्ने कस्तो भने नकारात्मक घटना घट्यो भने मात्रै मैले यो लिनुपर्छ भन्ने खालको सोचाइ चाहिँ त्याग्नु पर्ने हुन्छ। त्यसलाई हटाउनको लागि हामीले सकेसम्म समुदायसँग सकेसम्म व्यक्तिको घर घरसम्म चाहिँ पुग्नुपर्ने आवश्यक छ।
अधिवक्ता तथा अभियन्ता सीमा धामी र अधिवक्ता बसन्त गौतम। अब अर्को सन्दर्भ, अत्याधिक रक्तस्रावका कारण बाजुरामा एक सुत्केरीको मृत्यु भएको छ। स्वामी कार्तिक गाउँपालिका 5 हिजो 44 वर्षीय शिबु महतराको मृत्यु भएको हो। स्वास्थ्यकर्मी भक्त कैलाका अनुसार महतराले हिजो 10 बजे घरमै बच्चा जन्माउनु भएको हो। रक्तस्राव नरोकिएकाले उहाँलाई अस्पताल ल्याउने तयारी परिवारले गरिरहेको अवस्थामै उहाँको मृत्यु भएको खबर नयाँ पत्रिका दैनिकमा छ। बैतडीको दोगडा केदार गाउँपालिका 3 श्रीकोट खिरे गाउँमा रहेको केदारनाथ आधारभूत विद्यालयमा 5 शिक्षक र 29 विद्यार्थी छन्। कक्षा 5 अध्ययन हुने उक्त विद्यालयमा कक्षा 1-5 19 र शिशु कक्षामा 10 विद्यार्थी मात्र छन्। बिरा गडालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपाङ्ग बनेकाको उपचार सुरु गरिएको छ। 3 दिने शिविर गरेर 183 उपचार गरिएको छ। यो रुकुमको खबर हो। विशेष गरी हाड र नसा सम्बन्धी समस्या भएका पीडितलाई लक्षित गरी राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुर दाङले शिविर राखेको थियो। कान्तिपुरमा खबर छ। स्लेट ढुङ्गाको छानो र जीर्ण पर्खाल त्यसमा पनि धुलामे भएर भुइँमै बसी पढ्नुपर्ने बालबालिकाको बाध्यता यस्तै अवस्था थियो रोल्पाको पश्चिमी भेगमा रहेको नेत्र आधारभूत विद्यालयको। तर अहिले यी सबै एकादेशको कथा बनेका छन्। भत्कने लागेको भवनको साटो अहिले चिटिक्क परेका 3 विद्यालय भवन निर्माण भएका छन् मेहेल डाँडामा। बेसारे रङले पोतिएको भित्ता र रातो टिनको छानो कति राम्रो भन्ने व्यक्तिहरू धेरै भेटिएका छन्। आफ्ना बालबालिकाले पढ्ने विद्यालयको भवन राम्रो बनेपछि गाउँलेमा पनि खुसी छाएको छ। खेमबुढा मगरले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। बाँके राप्ती सुनारी गाउँपालिका र नरेनापुर गाउँपालिका क्षेत्रमा वन कब्जा गर्नेहरूको संख्या बढ्दै गए पनि जिल्ला वन कार्यालयले सुरक्षा प्राप्त नभएकोले कारवाही गर्न नसकिएको बताएको छ। जिल्ला वन कार्यालय बाँकेले सुरक्षा सम्बन्धी समन्वय हुन नसकेका कारण कारवाही गर्न नसकिएको बताएको छ। राप्तीपरि दुवै गाउँपालिका क्षेत्रमा अवैध रूपमा वन कब्जा गरी टहरा निर्माण हुँदा अहिले 5,000 घर टहरा वनभित्रै निर्माण भएका छन्। पछिल्लो 6 महिनादेखि कब्जा हटाउने सुरसार गरिरहेको वन कार्यालयले आवश्यक सुरक्षा व्यवस्था प्राप्त गर्न नसकेपछि एक्लै कारवाही थालेको थियो। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा अब बन्ने सरकारप्रति दलित महिलाहरूको अपेक्षा।
चेतनामूलक कार्यक्रमहरू दिएर हुन्छ कि सिपमूलक कार्यक्रमहरू दिएर हुन्छ कि दलित महिलालाई चाहिँ अगाडि बढाउनु पर्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
डाक्टर राजन पाण्डेको क्लिनिक सरेको सूचना।
प्रमुख कन्सल्टेन्ट फिजिसियन 11 तहका डाक्टर राजन पाण्डेको क्लिनिक सिद्धार्थ अस्पतालबाट सगरमाथा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली जिल्ला प्रशासन कार्यालयको सामुन्ने बास्कोटा मार्केटमा यही मङ्सिर 15 गतेदेखि सरेको जानकारी गराउँदछौ।
सम्पर्क नम्बर 9869179125 र 9863600। सगरमाथा पोलिक्लिनिक बास्कोटा मार्केट नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि। सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। स्थानीय तहको निर्वाचनमा कानूनले नै बाध्यकारी नियम गराएकाले धेरै महिला सदस्य तथा उपाध्यक्ष तथा उपप्रमुखमा निर्वाचित दलित महिलाहरू भए पनि प्रतिनिधि सभा र प्रदेशसभामा दलित महिलाको उपस्थिति देखिएको छैन। अब बन्ने सरकारप्रति दलित महिलाहरूको अपेक्षाहरू के छन् त सुनौ। साथी सम्बुथहरूले संकलन गर्नुभएको नागरिक आवाज।
मेरो नाम टिका कुमारी बिग। हाम्रो चाहिँ समग्र हक अधिकारमा हाम्रो जति पर्सेन्ट छुट्याएको छ त्यो पर्सेन्टको आधारमा प्रत्येक दलितहरूले आफ्नो आरक्षण कोटाहरू विभिन्न आफ्ना स्थानीय निकायहरूदेखि लिएर सरकारी निकाय हरेक उसमा चाहिँ आफ्नो अधिकार गर्नुपर्छ र महिलाहरूले पनि समग्र छुट्याएको 14% चाहिँ आधा महिलाहरूको हुनुपर्छ भन्ने मेरो मान्यता लाग्छ। 33% पनि आफ्नो पर्सेन्टको आधारमा चाहिँ दलित महिलाहरू समेटिनुपर्छ भन्ने मेरो भनाइ छ।
मेरो नाम मधु सोनकर हो। अहिले भनेको चाहिँ सरकारमा कुनै पनि ठाउँमा जस्तै कुनै नोकरी जुन पनि कोटा खोल्ने बेला चाहिँ नि दलित महिलाको चाहिँ नि सिट हुनु पर्यो र सिट भएर मात्रै हुँदैन कि सिट छ र अरूलाई चाहिँ राखिदिने होइन, त्यो सिटमा चाहिँ नि अनिवार्य राख्नै पर्यो दलितलाई।
मेरो नाम अस्मिता बिक। सरकारबाट नै हामीलाई अब थुप्रै किसिमको कार्यक्रमहरू दिएर अथवा चेतनामूलक कार्यक्रमहरू दिएर हुन्छ कि सिपमूलक कार्यक्रमहरू दिएर हुन्छ कि दलित महिलालाई चाहिँ अगाडि बढाउनु पर्छ र दलितहरूको केसहरू आउने बेला पनि एकदम धैर्यपूर्वक हेरिदिनु पर्छ। जस्तो राजनीतिमा हिँड्ने महिलाहरूलाई पनि आफू चाहिँ घरेलु हिंसामै पर्नुहुन्छ उहाँहरू, सरकारले नै यसको लागि धेरै पहल गरिदिनु पर्छ।
मेरो नाम मिना चनारा। महिलाहरूलाई स्थानीय तहको निर्वाचनमा 2 महिलामा 1 दलित महिला भनेर उठाइयो, यो नाराले मात्रै पनि पुग्दैन होला। राज्यले दलितहरूका हक अधिकार सुनिश्चित गर्नको लागि कानून लेख्ने ठाउँमा जबसम्म दलितहरूको मजबुत कुरोहरू त्यहाँ पुग्दैन तबसम्म कानुन त्यो अनुसारले बन्दैन र सम्पूर्ण दलितहरूलाई सम्बोधन गर्ने ढङ्गले यदि सुनिश्चित गर्न सकिन्छ भनेपछि हुने ढङ्गको कानुन बन्न पर्छ।
महिलालाई आत्मनिर्भर बनाउन सरकारले लघु तथा घरेलु उद्योग सञ्चालनमा सहुलियत व्यवस्था गरेको छ। महिलाले आय आर्जनका लागि सञ्चालन गर्ने यस्ता उद्योग दर्ता गर्दा लाग्ने राजस्वमा छुट दिने उल्लेख छ। तर सुर्खेत जिल्लामा यो सहुलियतबारे महिलाहरू नै अनभिज्ञ छन्। अन्नपूर्ण पोस्टमा खबर छ। प्युठानको एरावती गाउँपालिका 3 अर्जामकी पकलाहुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा हिजो निधन भयो। लामो समयदेखि श्वास प्रश्वासकी बिरामी उनलाई छोरी राधा विकले अस्पतालमा पुर्याउनु भएको थियो। 73 वर्षीय विकको उपचारका क्रममा बिहान 8 बजे अस्पतालमै मृत्यु भयो। विक परिवारको घर जिल्ला अस्पताल बिजुवारदेखि करिब 4 घण्टाको दूरीमा पर्छ। आमाको मृत्युपछि छोरी पीडामा छटपटाउनु भयो। छोरीले जसोतसो उपचार गर्न अस्पतालसम्म पुर्याए पनि आमालाई बचाउन सक्नु भएन। उपचार गर्दा गर्दै साथमा भएको थोरै धेरै पैसा पनि सकियो। मृत्युपछि आमाको शव घरसम्म पुर्याउन उहाँसँग पैसा भएन। उहाँले प्युठान नगरपालिकाका बिजुवार स्थित झिमरुक नदी किनारमा आमाको शव गाड्ने सोचमा पुग्नुभयो। मृत्युको खबर पाएपछि गाउँबाट छिमेकीहरू पनि पुगे। आमाको अन्तिम दाह संस्कार गरे पनि अहिले राधालाई अन्य खर्च कसरी जुटाउने भन्ने चिन्ताको पिरलो थपिएको छ। केशर रोकाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ। बाँके बर्दियाका बाढी पीडितहरूको विषयमा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा परेको रिटमा पीडितहरूको बारेमा चासो राख्दै उनीहरूको हकमा के कस्ता काम भएका छन् त्यसबारे भए गरेका कामहरू पेश गर्न आदेश दिएको छ। मिसन टुडेमा खबर प्रकाशित छ। महिला स्वास्थ्यसँग जोडिएको आङ्कसन जस्ता संवेदनशील विषयमा जनस्वास्थ्य कार्यालय बाँकेको संवेदनशीलता कमजोर देखेको खबर पनि मिसन टुडेमै प्रकाशित रहेको छ। यता दिनौजसो बढेको चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भइरहेका बेला स्थानीय स्तरमा विपद जोखिम न्यूनीकरण बारे पूर्व तयारी गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको अगुवाईमा बाँकेको राप्तीसुनारी गाउँपालिका कार्यालयले हिजो पूर्व तयारीबारे सरकारवालाहरूबीच छलफल गरेको खबर सद्भाव दैनिकमा प्रकाशित रहेको छ। पश्चिम डायरीमा अब नागरिक मत। अब नयाँ बन्ने सरकारप्रति नागरिक अपेक्षाका विषयमा आजको नागरिक मत केन्द्रित रहेको छ। सुनौ बाँकेको जानकी गाउँपालिका वडा नम्बर 3 कर्म होनाका शोभाराम कुर्मीको विचार।
हामी सर्वप्रथम त हाम्रो तराई क्षेत्र हो, यहाँ सिँचाइको व्यवस्था एकदमै फितलो भएको कारणले कृषकहरूलाई पनि लक्षित गरेर सिँचाइको व्यवस्था हुनु पर्यो र विभिन्न पढेका र नपढेका पनि युवाहरू हुनुहुन्छ, उहाँ विदेश पलायन हुनु परिरहेको छ, आफ्नै गाउँठाउँ देशमा रोजगार नपाएर विदेशिएर धेरै दुःख पाइरहेको अवस्था छ। जो अब बन्ने सरकारले विशेष बेरोजगारीलाई मध्यनजर गरेर यस्तो संयन्त्र ल्याउनु पर्यो कि जहाँ युवाहरूले आफ्नो सिप चाँगरलाई सदुपयोग गर्न सकुन् र विदेश गएर दुःख पाउन नपरोस्, देशमै रोजगारी पाएर देशकै समुन्नत विकास गर्नमा योगदान पुर्याउन सकुन् भनेर अब बन्ने सरकारलाई म आग्रह गर्न चाहन्छु।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आवश्यक संरचना नहुँदा पूर्वी रुकुम 5 नम्बर प्रदेशको काम 6 नम्बर प्रदेशबाट। प्रदेश नम्बर 6 मुख्यमन्त्रीमा 4 बीच रस्साकस्सी। माओवादीमा अझै जनसत्ता मोह, तत्कालीन लिखतलाई कानून बनाएर मान्यता। विद्युत पुगेपछि बर्दियाको मानखोला स्थित गन्धर्व बस्ती फेरियो। पश्चिम रुकुम जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु। बैतडीको दशरथचन्द स्थित विद्यालयमा खानेपानी नहुँदा शौचालय प्रयोगमा समस्या। र कञ्चनपुरको ग्रामीण भेकमा मदिराको बिक्रीका लागि समयसीमा निर्धारण। अत्याधिक रक्तस्रावले बाजुरामा एक सुत्केरीको मृत्यु। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै म सावित्री बिदा हुन्छु। आज पुस 7 गते शुक्रबार डिसेम्बर 22 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बीट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।